यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकको पछिल्लो अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच छलफल। आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपील। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रका नाममा सम्बोधन। शान्ति सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्न प्रधानमन्त्रीको आह्वान। सुनसरीको जनजीवन सहज बन्दै धनुषा, पर्सा र सिराहामा स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी। र अमेरिकाद्वारा इरानका सैन्य अखडा लक्षित व्यापक जवाफी आक्रमण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा हिजो जानकारी लिनुभएको छ। देशका विभिन्न भागमा हिंसात्मक घटना बढ़दै गएपछि राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच शीतल निवासमा छलफल भएको हो। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दल लगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको थियो। यसै गरी प्रधानमन्त्री शाहले उपराष्ट्रपति राम साय प्रसाद यादवलाई समेत टेलिफोन मार्फत देशको पछिल्लो अवस्थाबारे जानकारी गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबैमा अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले अपील जारी गर्दै अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनु हुनेप्रति श्रद्धांजली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगंज र सिराहा लगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनु भएको छ। हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा परि निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनैतिक दल र संचार माध्यमलाई धैर्य र संयमता अप्नाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभयो।
आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घड़ीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धांजली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ।
प्रधानमन्त्री शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको पनि स्पष्ट पार्नुभयो। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगी परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर भइरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेकाले संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि सरकार निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पार्नुभयो। परिस्थिति सामान्यकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको र स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो।
हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाईचारा आ राष्ट्रीय एकता कायम राखके लेल सरकारके तरफ से हार्दिक अपील कर रहल छी। धन्यवाद।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइएका अफवाहको पछि नलागी सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति, विभिन्न दल तथा सरकारवालाले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपालीलाई उच्च संयमता अप्नाउन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। त्यस्तै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सबै नेता कार्यकर्तालाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र बन्धुत्व कायम राख्न सक्रिय हुन निर्देशन दिँदै हिंसा, उत्तेजना तथा मिथ्या सूचना फैलाउने कार्यमा संलग्न भए पार्टीलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भएकाले संवाद, सहमति र जिम्मेवार सहकार्यलाई नै वर्तमान जटिलताबाट मुलुकले निकास दिने अपेक्षा व्यक्त गर्नुभएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेपालीको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु रहेको बताउनुभएको छ। राष्ट्रिय सुरक्षा परिषदले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। सिमन्दरबार स्थित रासपाको संसदीय दलको कार्यालयमा हिजो सभापति लामिछानेले प्रतिनिधि सभामा कोशी र मध्य प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरूलाई निर्देशन दिनुभएको रासपाका प्रतिनिधि सभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेशको वर्तमान शान्ति सुरक्षा अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो। बैठकपछि मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तीमा राजनैतिक दल, संघ संस्था, धार्मिक गुरू, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, संचार माध्यम, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आफ्नो जिम्मेवारी निर्वाह गर्न अपील गरिएको छ। गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका घाइतेलाई हिजो भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। विराटनगर स्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगी गृहमन्त्री गुरूङले घाइतेका स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा गृहमन्त्रीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभएको छ। सुनसरीमा गत आइतबार राति दुई समूहबीच झडप भए यता अशान्त बनेको जनजीवन विस्तारै सहज बन्दै गएको छ। सुनसरीको जनजीवन सहज बन्दै गए पनि तराई मधेसमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय धनुषा र सिराहाले केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी आदेशमा हिजो दिउँसो 3 बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फ्यू लगाइएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज महानगरपालिकाको केही क्षेत्रमा हिजो साँझ 5 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो समय बीरगंज क्षेत्रमा देखिएको अवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो। यसैबीच पूर्व पश्चिम राजमार्गमा टायर बाली सड़क अवरूद्ध गरेर प्रदर्शन भइरहँदा सिराको गोल बजारमा हिजो गोली लागेर एकजनाको मृत्यु भएको छ। सिराको औरै गाउँपालिकाका 15 वर्षीय गणेश यादवको गोली लागि मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। घटनापछि जिल्ला प्रशासन कार्यालय गोल बजार क्षेत्रमा हिजो दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोधे वर्साइन नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाद्वारा जारी आदेश अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम कर्फ्यू लगाइएको हो। गैराती 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि बोधे वर्साइन नगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको सूचनामा जनाइएको छ। सिराहाको गोल बजारमा प्रदर्शनका क्रममा हिजो एकजना युवालाई गोली लागि मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गर्न मध्य प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा मध्य प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो धारणा सार्वजनिक गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले संवेदनशील घड़ीमा सम्पूर्ण संचार माध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो। अपुष्ट सूचना भ्रामक सामग्री घृणा फैलाउने अभिव्यक्ति वा कुनै पनि समुदाय समूह वा व्यक्ति विरूद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण तथा शेयर नगर्न समेत उहाँले अपील गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ। बैठकमा विशेष समय लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंजमा भएको घटनाको छानबिनको माग गर्नुभयो।
अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौं, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यस बीचका सरकारका क्रियाकलाप जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। सुनसरी मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
यसअघि बैठकमा सांसदहरूले सुनसरीको देवानगंज घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै शान्ति सुव्यवस्थाका लागि काम गर्न सरकारसँग माग गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्नुभयो। सांसदहरूले अविरल वर्षाले देशका विभिन्न ठाउँमा समस्या भएको भन्दै विपद जोखिम न्यूनीकरण गर्न र नागरिकको जीवन रक्षाका लागि माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले केही दिन यता आएको अविरल वर्षापछिको बाढ़ीले बाजुरामा सयौं मानिस घरबार विहीन बनेको भन्दै उनीहरूका लागि सुरक्षित वासस्थान र राहत उद्धारको व्यवस्था गर्न माग गर्नुभयो। यस्तै बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पूर्व उप प्रधानमन्त्री श्रेष्ठको 79 वर्षको उमेरमा साउन 12 गते उपचारका क्रममा ललितपुरमा निधन भएको थियो। नेता श्रेष्ठ नेपाली कंग्रेसका तर्फबाट 48-56 सालमा स्याङ्जा जिल्ला क्षेत्र नम्बर 1 र 2 गरी दुईपटक प्रतिनिधि सभा सदस्यमा तथा 64 र 2070 संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते मंगलबार दिउँसो 1 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति, संघीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार विमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ। सुनसरीको देवानगंज घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 7 सहमति भएको छ। केही बेर अघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित परिवारबीच सहित घोषणा गर्ने, परिवारले मृतकको शव बुझ्नेदेखि अन्तिम संस्कार गर्ने सम्मका विषयमा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा गृहमन्त्री सुदन गुरूङ तथा पीड़ित पक्षका तर्फबाट मृतक ओम प्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। सम्झौतापछि अब अस्पतालमा रहेका मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन्। सुनसरी घटनामा 2 मृत्यु भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। मृतकका परिवारलाई जनै 10,00,000 रूपियाँ राहत उपलब्ध गराइनेछ। प्रत्येक परिवारका 1 योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ। प्रत्येक मृतकका परिवारका 1 योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। मृतक दुवैको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिनेछ। सम्झौतासँगै पीड़ित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने सहमति गरेका छन्। सहमति अनुसार मृतक दुवैको अन्त्येष्टि आजै दिउँसो 2 गरिनेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नियुक्त गरे लगत्तै सर्वोच्च अदालतमा आयोजित एक समारोहमा प्रधान न्यायाधीश डाक्टर शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई शपथ ग्रहण गराउनुभयो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज अपरान्ह 1:15 बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोर्खापत्र र राष्ट्रिय समाचार समिति जस्ता ऐतिहासिक संस्थाहरूलाई बलियो बनाउन सरकारले निकै महत्व दिइरहेको बताउनु भएको छ। गत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा मन्त्री तिमिल सिन्हाले सार्वजनिक सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता सरकारी संस्थाहरूको उत्थान र गुणस्तर वृद्धि गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले काठमाडौँ तराई मधेस द्रतमार्ग निर्धारित समयमै सम्पन्न गर्न आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको तेस्रो संशोधनलाई यथाशीघ्र स्वीकृत गर्नुपर्ने बताउनु भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित संघर्ष समिति बीच आज पुनः वार्ता हुने भएको छ। हिजो भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको बताइएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्ले आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको थियो। हिजो मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर सुभाष प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर प्याकुरेललाई नियुक्तिपछि हिजो पद तथा गोपनीयताको शपथ गराउनुभयो। सरकारले हालसम्म असूल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। त्यस सम्बन्धी सूचना हिजो नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिल वस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश काहार विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको ब्याङ्क खातामा 5,00,000 रूपियाँ जम्मा भएको पुष्टि भएपछि हिजो विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको हो। नेपाली समाजमा खीर खाएर साउन 15 मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका विभिन्न स्थानमा व्यापक जवाफी आक्रमण गरेको छ। जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले जवाफी आक्रमण गरेको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले यो कार्यवाहीलाई मध्य पूर्वमा तैनात आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको शक्तिशाली प्रतिक्रिया भएको जनाएको छ। रूसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कम्तीमा 8 जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन्। राजधानी किएवमा पनि रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोडिम वाग्ले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। मन्त्री डाक्टर वाग्ले मन्त्री स्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहनु भएको वार्ता समिति गठन गर्नुभएको हो। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोधराज आचार्य रहनु भएको छ। लघुवित्त पीड़ितहरूले विभिन्न संस्थाबाट भएको वित्तीय शोषण अन्त्य हुनुपर्ने, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने, लिलामी प्रक्रियामा गुमाएको जग्गा फिर्ता हुनुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका छन्। यसैबीच समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका थप 56 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। यो सँगै शिवशिखर सहकारीका करिब 1400 जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यले महसुल पुनरावलोकन गर्न लागेको प्राधिकरणले जनाएको छ। प्राधिकरण सञ्चालक समितिले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा सहित एक समिति गठन गरेको समितिका सदस्य अम्चु किरण शाहीले जानकारी दिनुभयो। पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादन उल्लेख रूपमा बढ्दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत खेर जाने अवस्था आएकोले आन्तरिक उपभोग बढाउने नीति लिइएको प्राधिकरणले जनाएको छ। यसैबीच लामो समयदेखि रोकिएको नेपाल विद्युत प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेशनले आर्थिक वर्ष 2082-83 सो घोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकम मध्ये करकट्टी पश्चात हुन आउने रकम भुक्तानीको प्रक्रिया अघि बढाएको हो। सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि अनिवार्य रूपमा विस्तृत कार्य विवरण जब डिस्क्रिप्सन उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी कामदारले गर्नुपर्ने कामको प्रकृति सम्बन्धी विस्तृत विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको हो। यसले नेपाली कामदारको गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अन्य सुविधा सम्बन्धी दुई पक्ष बीच भएको सम्झौताको प्रमाणीकरणलाई थप प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ।
केशव ढुङ्गाना आर्थिक समाचारका साथमा अब खेल समाचार।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनौट खेल्ने र एकदिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्याण्डसमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्याण्डसँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा पुगेको हो। लिग टूमा नेपालको निराशाजनक प्रदर्शन र सन् 2024 शुरू भएको यो लिग टूमा नेपालले हालसम्म 32 खेल खेलिसकेको छ, जसमा नेपालले मात्र 11 खेलमा जित निकाल्दा 19 खेलमा हार बिहोरेको छ भने दुई खेल नतिजाविहीन बनेका छन्। कुल 24 अङ्कसहित नेपाल तालिकाको छैठौं स्थानमा छ। अब नेपालले ओमनमा आफ्नो अन्तिम सिरिज खेल्न बाँकी छ, जहाँ नेपाल, ओमन र क्यानाडा बीच प्रतिस्पर्धा हुनेछ। तर गणितीय हिसाबले नेपालले बाँकी सबै चार खेल जिते पनि चौथो स्थानमा रहेको ओमनले आफ्ना सबै 8 खेल हारे पनि नेपाल शीर्ष चारमा उक्लिने सम्भावना असम्भव जस्तै देखिएको छ, किनभने ओमनको 31 अङ्क छ र उसले अझै 8 खेल खेल्न बाँकी छ। लिग टूको शीर्ष चारमा पर्न नसके पनि नेपालको विश्वकप यात्रा र एकदिवसीय मान्यता जुगाउने एउटा अन्तिम ढोका अझै खुल्ला छ, त्यो हो विश्वकप छनौट प्लेअफ। आईसीसीको नियम अनुसार लिग टूको अन्त्यमा पुछारमा रहने चार टोली र च्यालेन्ज लिगबाट आउने उत्कृष्ट चार टोली गरी कुल 8 टोली बीच प्लेअफ हुनेछ। यो प्लेअफ प्रतियोगितामा शीर्ष चारभित्र पर्न सकेमा मात्र नेपालको एकदिवसीय मान्यता अर्को चक्रका लागि कायम रहनेछ र नेपालले जिम्बाब्वे वा अन्य देशमा हुने मुख्य विश्वकप छनौट खेल्न पाउनेछ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा भरपर्दा मध्यमक्रमका ब्याटर अजिंक्य रहाणेले क्रिकेटका सबै स्वरूपबाट सन्यासको घोषणा गरेका हुन्। बिहिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो 12 वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पुनः विराम लगाएका हुन्। रहाणेले सन् 2011 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनले आफ्नो खेल जीवनमा 85 टेस्ट, 90 एकदिवसीय र 20 टी20 अन्तर्राष्ट्रिय खेल खेल्दै कुल 8,414 रन र 15 वटा शतक प्रहार गरेका छन्।
अझै बम अब मौसम आज देशका हिमाली र पहाड़ी भागका केही स्थानमा तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सुनसरीको देवानगंज घटनामा सरकार र पीड़ित परिवारबीच 7 बुँदे सहमति, सहमतिसँगै पीड़ित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने, मुलुकको पछिल्लो अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच छलफल, आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपील, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रका नाममा सम्बोधन, शान्ति सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्न प्रधानमन्त्रीको आह्वान, सुनसरीको जनजीवन सहज बन्दै धनुषा पर्सा र सिराहामा स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी र अमेरिकाद्वारा इरानका सैन्य अखाड़ा लक्षित व्यापक जवाफी आक्रमण। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।